रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। रसुवा जिल्लामा बाढ़ीले क्षति पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने चीनको प्रतिबद्धता। नेकपा एमाले केन्द्रीय कमिटि बैठकमा राजनीतिक विधान संशोधन र संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरू। पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय कमिटि सदस्यहरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि बाजुरा र हुम्ला सड़क खण्डमा पर्ने 9 पक्की पुल अझै नबन्दा यातायात सञ्चालनमा समस्या। र बंगलादेशमा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा 19 जनाको मृत्यु। अब समाचार विस्तारमा। रसुवा जिल्लामा बाढ़ीले पुर्याएको भौतिक क्षति पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग शिर्खाका अध्यक्ष चेन सिया ओदोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच आज मन्त्रालयमा भएको भेटवार्तामा शिर्खाका अध्यक्ष सिया ओदोङले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालनमा हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो। शिर्खाका अध्यक्ष सिया ओदोङले बाढ़ीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरूको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले विपद लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै भौतिक संरचनाहरूको पुनर्निर्माणप्रति देखाएको तत्परता चासो र प्रतिबद्धताका लागि चिनिया पक्षलाई धन्यवाद दिनुभयो। आयात निर्यातका लागि मात्र नभई राजस्व संकलनका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण भएकाले पुनर्निर्माणलाई छिटो अघि बढ़ाउने अर्थमन्त्री पौडेलले बताउनुभयो। अर्थमन्त्री पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग सिडकाका अध्यक्ष चेन नेतृत्वको प्रतिनिधि मण्डल बीचको द्विपक्षीय भेटवार्तापछि चारवटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भएको छ। चितवनको भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्टेशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो, जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट शिर्खा अध्यक्षले हस्ताक्षर गर्नुभयो। भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा 1834 वर्ग मिटर क्षेत्रमा फैलिएको बोन म्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। त्यस अवसरमा चीन बीच मानव संसाधन विकास सम्बन्धी समझदारी पत्र र रसुवागढ़ी केरूङ सीमापार ट्रान्समिशन लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्य र सिडका अध्यक्षले हस्ताक्षर गर्नुभयो। नेकपा एमालेको नवौं केन्द्रीय कमिटिको आजको बैठक सम्पन्न भएको छ। ललितपुरको च्यासल स्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा 49 केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आफ्ना धारणा राख्नु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णु प्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नुभयो। प्रचार विभाग प्रमुख गौतमका अनुसार आज गण्डकी प्रदेश मधेश प्रदेश उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटिका 49 केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका छन्। अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिट ब्यूरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन्। बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नवीकरण गरेको विषयले पनि प्रवेश पाएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। त्यसअघि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभएको थियो। केन्द्रीय कमिटी नवौं बैठकमा अध्यक्षता गर्नुहुँदै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिंगो पार्टी पंक्ति एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्न आह्वान गर्नुभएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठक भोलि पुनः 11 बजे बस्नेछ। कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि बाजुरा र हुम्ला खण्डमा पर्ने 9 पक्की पुल अझै नबन्दा यातायात सञ्चालनमा समस्या भएको छ। 2079 सालमा ठेक्का सम्झौता भए पनि काम अझै शुरू नभएको सड़क डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो। निर्माण व्यवसायीले पुलको डिजाइन स्वीकृत गराएर काम गर्नुपर्ने प्रावधान अनुसार 9 मध्ये 7 पुलको डिजाइन नै स्वीकृत हुन बाँकी रहेको नेपालीले जानकारी दिनुभयो। कर्णाली करिडोर अन्तर्गत कालीकोटको फुगाड खोलाको बेलीब्रिज बाढ़ीले बगाएपछि पानी परेको बेला सड़क बन्द हुने गरेको छ। पचाल झरना र रासकोटको सिमानामा पर्ने फुगाड खोला, सान्नी त्रिवेणी र रासकोटको बीचमा पर्ने सान्नी गाड खोला तथा नरहरिनाथ गाउँपालिकामा पर्ने रहगाड खुलालु खोलाको पक्की पुल बनाउने ठेक्का पाएको विकोई कन्स्ट्रक्सनले अहिलेसम्म पनि सड़क विभागबाट पुलको डिजाइन नै स्वीकृत नगराएको सड़क डिभिजन प्रमुख नेपालीले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्तमान सरकार गठनको 1 वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सीमित स्रोत साधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले आधारभूत अस्पताल सञ्चालन, डेंगी संक्रमण नियन्त्रण, एसपीभी खोप अभियान, विपद व्यवस्थापन, आपतकालीन तयारी, कर्मचारी समायोजन लगायत मुद्दामा 3 तहबीच सहकार्य गर्दै समस्या समाधानमा स्पष्टता ल्याइएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको 1 वर्षमा कृषि क्षेत्रमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार गरेको बताउनु भएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा 1 वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री अधिकारीले मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानको हितको पक्षमा महत्वपूर्ण कामहरू भएको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा राष्ट्रिय बाल अधिकार परिषदद्वारा प्रकाशित बाल बालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन 2081 छलफल भएको छ। बैठकमा प्रतिवेदन पेश गर्नुहुँदै परिषदका सूचना अधिकारी रामबहादुर चन्दले नेपालमा हुने बाल विवाहको सूचकांकमा क्रमिक सुधार भइरहेको भए पनि यसको रोकथाम भने अझै चुनौती रहेको बताउनुभयो। पत्रकारिता क्षेत्रलाई स्वच्छ, निष्पक्ष र जिम्मेवार बनाउन मीडिया काउन्सिल विधेयक केन्द्रित हुनुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज भएको मीडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा सांसदहरूले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र राख्दै उत्तरदायी बनाउने नियमनकारी भूमिकामा विधेयक बढ़ी केन्द्रित हुनुपर्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले जलस्रोत विधेयकमाथिको दफावार छलफल अगाडि बढ़ाएको छ। समितिको आजको बैठकमा विधेयकको प्रस्तावनामाथिको छलफलका क्रममा सांसदहरूले उठाउनुभएका विषय, मूल विधेयक र प्रतिनिधि सभाले पठाएको प्रतिवेदनका विषयलाई समेटेर प्रस्तावनाको ड्राफ्ट तयार पार्न कानून मन्त्रालयलाई निर्देशन दिएको छ। पवित्र धार्मिक तीर्थस्थल देवघाटमा 7 वर्ष अघि निर्माण थालिएको विद्युतीय शब्दाह भवनको निर्माण कार्य सम्पन्न भएको छ। विद्युत र मेसिन जडानसँगै आगामी भदौदेखि शब्दाह भवन पूर्ण रूपमा संचालनमा आउने सघन शहरी तथा भवन निर्माण कार्यालय भरतपुरका कार्यालय प्रमुख झपट बहादुर थापाले जानकारी दिनुभयो। नेपाली कंग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्यले केरूङमा फँसेका नेपालीको चाँडो उद्धार गर्न परराष्ट्र मन्त्रीलाई आग्रह गर्नुभएको छ। सांसद आचार्यले आज परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवालाई भेटेर रसुवागढ़ीमा आएको बाढ़ीका कारण केरूङमा फँसेर बसेका नेपालीलाई चाँडो उद्धार गर्न आग्रह गर्नुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको राजधानी ढाकामा एक वायुसेना विमान दुर्घटना हुँदा कम्तीमा 19 जनाको मृत्यु भएको छ। चिनिया लडाकु विमान उडेको केही समयमा नै एक विद्यालय भवनमा ठोकिएको थियो। घटनामा 100 भन्दा बढ़ी मानिस घाइते भएका छन्। घटनापछि बंगला सरकारले भोलि राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। बंगलादेशमा यसअघि सन् 1984 सबैभन्दा ठूलो दुर्घटना भएको थियो, जसमा 49 जनाले ज्यान गुमाएका थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षमा 65% पूँजीगत खर्च गरेको छ। मन्त्रालयले गरेका कामका बारेमा जानकारी गराउन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले गत वर्ष मन्त्रालयले समग्रमा 84% प्रगति हासिल गरेको जानकारी दिनुभयो। गत वर्ष 3,93,000 मेट्रिक टन रासायनिक मल खरिद गरी देशमा भित्रिएको र त्यसका लागि 27 अर्ब 36 करोड़ अर्थात कुल बजेटको 98% रकम खर्च भएको छ। वर्षको थप 1,11,000 मेट्रिक टन मल आयात ढुवानी तथा भण्डारणको क्रममा रहेको मन्त्रालयले जनाएको छ। 2082 असार मसान्तसम्ममा करिब 4,41,000 मेट्रिक टन रासायनिक मल बिक्री वितरण भइसकेको र हाल करिब 76,000 मेट्रिक टन मौजदातमा रहेको मन्त्रालयले उल्लेख गरेको छ। सरकारले चालू आर्थिक वर्षका लागि रासायनिक मल किन्नका लागि 28 अर्ब 82 करोड़ रकम विनियोजन गरेको छ। 2082 असार मसान्तसम्ममा दुग्ध विकास संस्थान तथा निजी दुग्ध उत्पादक कम्पनीहरूबाट अधिकांश दुग्ध किसानहरूको गत चैत्र मसान्तसम्मको बाँकी रहेको बकेउटा रकम भुक्तानी भइसकेको मन्त्रालयले उल्लेख गरेको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभित्ताबाट गत आर्थिक वर्ष 2081-82 22 अर्ब 16 करोड़ 12 लाख मूल्य बराबरका कृषिजन्य वस्तु निर्यात भएका छन्। कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, चिया, प्लाई तथा बेनियर, अदुवा, अम्लिसो लगायतका वस्तु रहेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा धेरै चिया 9 अर्ब 55 करोड़ 85 लाख, अलैंची 6 अर्ब 59 करोड़ 20 लाख, प्लाई तथा भेनियर 3 अर्ब 85 करोड़ 71 लाख र अम्लिसो 1 अर्ब 9 करोड़ मूल्य बराबरको निर्यात भएको छ। गत एक वर्षको अवधिमा अदुवा 27 करोड़ 26 लाख, बन्दा 8 करोड़ 60 लाख, जड़ीबुटी 9 करोड़ 13 लाख, मसुरो दाल 9 करोड़ 7 लाख बराबरको निर्यात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो। वर्षको अवधिमा पूर्वी नाकाबाट 3 अर्ब 46 करोड़ 1,66,000 मूल्य बराबरका कृषिजन्य वस्तुहरू आयात भएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। साफ अण्डर 20 महिला च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशको ढाकामा आज भएको लीग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग 4-0 गोलले पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको हो। बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो। एकपक्षीय खेलमा पहिलो हाफमा 1 गोल गरेको बंगलादेशले दोस्रो हाफमा 3 गोल थपेको थियो। नेपाल यसअघि लीग चरणको पहिलो खेलमा बंगलादेशसँग 3-2 गोलले पराजित भएको थियो। सोमबार नै भएको अर्को खेलमा श्रीलंकालाई हराउँदै भूटान तेस्रो भएको छ। डबल राउण्ड रोबिनका लीगका आधारमा सञ्चालित च्याम्पियनशीपमा यसअघि नेपालले श्रीलंकालाई दुवै खेलमा समान 7-0 गोलले हराएको थियो। यस्तै भूटानलाई 6-1 र 8-0 गोलले हराएको थियो। च्याम्पियनशीपमा सहभागी 4 टोलीले 1 आपसमा 2 पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने प्रावधान रहेको थियो। अब मौसम। आगामी 24 घण्टामा सबै प्रदेशको केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै देशको उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रसुवा जिल्लामा बाढ़ीले क्षति पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने चीनको प्रतिबद्धता। नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक विधान संशोधन र संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने काम शुरू। पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय कमिटी सदस्यहरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि बाजुरा र हुम्ला खण्डमा पर्ने 9 पक्की पुल अझै नबन्दा यातायात सञ्चालनमा समस्या र बंगलादेशमा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा 19 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।